यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म शोभा भट्टराई। शुरूमा प्रमुख समाचार। केही दिनदेखिको लगातारको वर्षापछि आएको बाढ़ी पहिरोका कारण मुलुकमा कैयौं भागमा जनजीवन नराम्ररी प्रभावित। पहिरोले सड़क अवरूद्ध हुँदा राजधानी भित्र न समस्या। सप्तरीको राजबिरा जिल्लाकामा कोरोना समुदाय स्तरमा फैलिएको आशंकाबीच स्थानीय प्रशासन संक्रमण बढ़न नदिने प्रयासमा जुट्यो। र विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 6,37,000 पुग्यो। अब समाचार विस्तारमा। पहिरोले पुरिएर धादिङमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नम्बर 6 कार्की गाउँका 55 वर्षीय सानुबाबु पन्त रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रूप खड्काले जानकारी दिनुभयो। हिजो बेलुकीदेखि लगातार पानी परेपछि गोठमा भएको भैँसी फुकाउन जाँदा मध्यरातमा पहिरोमा परेर पन्तको मृत्यु भएको हो। धादिङमा एक साताको अवधिमा पहिरोमा परेर 5 जनाको मृत्यु भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित नारायणी नदीले बगाउँदा आज एकजना बेपत्ता भएका छन्। नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका 5 52 वर्षीय राधेश्याम कोइरीलाई नदीले बगाउँदा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। झापाको भद्रपुर नगरपालिका 2 कमल धापमा पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका 3 बालकको शव पीड़ित पक्षले 10 घण्टापछि बुझेका छन्। निर्माण कम्पनीको लापरवाहीले खनेर छाड़िएको पोखरीमा 3 बालकको एकै ठाउँमा ज्यान गुमाएको भन्दै पीड़ित पक्षले उचित न्यायसँगै राहतको माग राखेका थिए। नगरपालिकाले सम्बन्धित सबै सरकारवाला पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई 10,00,000 रूपियाँका दरले राहत उपलब्ध गराउने, निर्माण स्थलमा सुरक्षाको व्यवस्था गर्ने, पीड़ितका परिवारलाई 35 दिनभित्रमा राहत उपलब्ध गराउने लगायतको सम्झौता कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिमसा निर्माण स्थलको पोखरीमा डुबेर भद्रपुर 2 डिगाउँ बस्ने अनिल तामाङको 10 वर्षका छोरा अंकुश तामाङ, बिरतामोड नगरपालिका 9 का दीपक धामीका 2 छोरा 14 वर्षका करण र 11 वर्षका अर्जुन धामीको मृत्यु भएको थियो। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका 6-4 किलोमा आज बिहान पुनः पहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गैराती खसेको पहिरो पन्साएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सो स्थानमा पहिरो खसेको हो। त्रिभुवन राजपथ अन्तर्गत पालुङ 9 बजे सड़क खण्ड अवरूद्ध भएको छ। सो सड़क खण्डको 7 घुम्तीमा माथिबाट पहिरो खस्दा बिहानदेखि राजपथ अवरूद्ध भएको प्रहरीले जनाएको छ। अविरल वर्षापछि आएको बाढ़ी पहिरोले अरनीको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सड़क खण्ड कटान गरेपछि बल्ल बल्ल खुलेको नेपाल चीन व्यापारिक नाका तातोपानी फेरि बन्द भएको छ। सड़क विभागले चासो नदिँदा अरनीको राजमार्गको कटान भएको सड़क खण्ड मर्मत हुन सकेको छैन। नारायणगढ़ मुगलिङ सड़क खण्डमा खसेको पहिरो पन्साएर एकतर्फी सड़क सञ्चालनमा ल्याइएको छ। इच्छा कामना गाउँपालिका 6 स्थित 4 किलोमा आज बिहान पहिरो पन्साएपछि अहिले सड़क सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा गैराती पहिरो खसेको थियो। राति खसेको पहिरो पन्साएर एकतर्फी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका 1 नाहालमा भाँसिएको सड़क मर्मतका लागि एउटा मालवाहक गाड़ी चलाउन रोक लगाइएको छ। सड़क मर्मतका लागि आज र भोलि ठूला मालवाहक गाड़ी चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। सोमबार अविरल वर्षासँगै आएको बाढ़ीले क्षति पुर्याएको चितवन र धादिङको सिमानामा रहेको मौवा खोला पुलबाट 2 पाङ्रे सवारी गुड्न थालेको छ। आज बिहानदेखि अस्थायी रूपमा मोटरसाइकल पास गर्न शुरू गरिएको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 10 का अध्यक्ष अमर गुरूङले जानकारी दिनुभयो। सो स्थानमा अहिले डिभिजन सड़क कार्यालय भरतपुरले डाइभर्सन निर्माण गरेर राजमार्ग सञ्चालन गर्ने तयारी गरिरहेको डिभिजन प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो। वर्षायाम शुरू भएसँगै देशका विभिन्न भागमा बाढ़ी तथा पहिरोका कारण वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ। सुदूरपश्चिम प्रदेशमा वर्षा शुरू भएता बाढ़ी र पहिरोबाट 13 जनाको मृत्यु भइसकेको छ। क्षति न्यूनीकरण गर्न प्रशासन, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय भइरहेको भनिए पनि विपद प्रतिकार्यका आवश्यक सामग्रीको भने कमी देखिएको छ। कैलालीबाट संवाददाता भानुभक्त आचार्यको रिपोर्ट।
सुदूरपश्चिम प्रदेशका सात पहाड़ी जिल्लामा पहिरो जन्ने विपदले नागरिकहरू त्रसित बनेका छन्। दाचुलाको मालिका अर्जुन सातका स्थानीय सुरेश सिंह धामी,
पहिरोको जोखिम छ, अब सबै मान्छे तर्सित छन्, के गर्ने, कसरी व्यवस्थापन गर्ने भन्ने नै छैन।
अहिले पहाड़ी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढ़ीको त्रास बढ़ेको छ। कैलालीका धेरैवटा स्थानीय तह बाढ़ीको उच्च जोखिममा छन्। गौरीगंगा नगरपालिकाका मेयर भीम बहादुर देउवा,
प्रत्येक वडा स्तरमा पनि विपद व्यवस्थापन समिति गठन गरेका छौँ वडा अध्यक्षको नेतृत्वमा, र यहाँको चाहिँ हाम्रो कर्मचारी पुलिस प्रशासन सबै एकदम अलर्ट रहने भन्ने किसिमको कुरा भएको छ।
विपदको अवस्था जटिल हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलाली चनाखो बनेको छ। विपदबाट हुने क्षति न्यूनीकरण गर्न स्थानीय तहका विपद व्यवस्थापन समितिसँग समन्वय भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो।
सबै पूर्व तयारी छ, नेपाली सेना, नेपाल प्रहरी सबैलाई अलर्ट गराइएछ, विपदका आवश्यक दर सामग्री त्यो पनि स्ट्यान्ड बाई छ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामै रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि तयारी अवस्थामा राखिएको छ। अस्थायी प्रहरी पोस्टसम्मलाई विपदबाट हुने क्षति न्यूनीकरण गर्न निर्देशन दिएको सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो।
क्विक रेस्पोन्स गर्ने अनि त्यही किसिमको परिचालित हुने भनेर हामीले सबैलाई स्ट्यान्ड बाई राखेका छौँ।
सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदका घटनाहरू वर्षेनी बढ्दै गइरहेका छन्। प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले विपद न्यूनीकरण र उद्धारमा त्यस्तो अवस्था सिर्जना हुन नदिने बताउनु भएको छ।
प्रदेश स्तरको विपद परिषदको पनि बैठक बसेर त्यसले पनि एउटा योजना अगाडि सारेको छ। हामीले हेभी इक्विपमेन्टहरूलाई स्ट्यान्ड बाई राखेका छौँ सबै ठाउँमा।
वर्षेनी सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बाढ़ीले वितण्ड बचाउने गरेको छ। पछिल्लो 10 वर्षको अवधिमा प्रदेशमा 1000 भन्दा बढ़ीको प्राकृतिक विपत्तिबाट ज्यान गइसकेको तथ्याङ्क रहेको छ। तर विपदको प्रतिकारीका लागि आवश्यक पर्ने सामग्रीको भने अभाव देखिएको छ। भानुभक्त आचार्य, रेडियो नेपाल, कैलाली।
रिपोर्ट पछि अब बाँकी समाचार। वीरगंजको नारायणी अस्पतालको अस्थायी कोविड गण्डक अस्पतालमा आज दिउँसो उपचारको क्रममा कोरोना संक्रमणका कारण 85 वर्षीय वृद्धाको मृत्यु भएको छ। वीरगंज महानगरपालिका वडा नम्बर 11 श्रीपुर निवासी मृतक महिला मुटु रोगी रहेको र विगत केही दिन अगाडि निमोनिया भएर उनी वीरगंज स्थित एडभान्स मेडिकेयर अस्पतालमा उपचारको लागि भर्ना भएकी थिइन्। यसअघि गैराती वीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा प्रहरी हिरासतमा रहेका 5 जना थुनुवा सहित 32 जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सप्तरीमा एकै परिवारका 4 जना सहित 7 जनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ। राजविरा 6 मा चिया नास्ता पसल सञ्चालन गर्दै आएका एउटै परिवारका 22, 29 र 69 वर्षीय पुरूष र 40 वर्षीय महिलामा कोरोना रिपोर्ट पोजिटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। यसै गरी राजविरा 6 का 30 वर्षीय महिला, राजविराज 9 का 55 वर्षीय महिला र राजविराज नगरपालिका 7 का 70 वर्षीय पुरूषमा पनि कोरोना पोजिटिभ देखिएको निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताउनुभयो। गत साउन 1 गते कोरोनाका कारण मृत्यु भएका 73 वर्षीय व्यापारीको छिमेकमै रहेको चिया नास्ता पसलमा एकै परिवारका 4 जना सहित तीव्र रूपमा कोरोना संक्रमित थपिन थालेपछि थप निर्णय गर्न लागिएको यादवले जानकारी दिनुभयो। हिजोदेखि नगर क्षेत्रमै निषेधाज्ञा जारी रहेकोले कन्ट्याक्ट ट्रेसिङको दायरा बढ़ाउनु पर्ने र कन्ट्याक्ट ट्रेसिङले नभ्याएको अवस्थामा अन्य विकल्प खोजेर पनि समुदायमा संक्रमण बढ़न नदिने गरी काम गरिने जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले बताउनुभयो। भेरी अस्पताल नेपालगंजमा गरिएको पीसीआर परीक्षणमा आज 4 जनामा कोरोना पुष्टि भएको छ। अस्पतालका अनुसार बाँकेका 2 तथा बर्दिया र दाङका 1-1 जनामा कोरोना देखिएको हो। पछिल्लो 24 घण्टामा 240 जनाको स्वाबको नमूना परीक्षण गर्दा 4 जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापा जिल्लामा आर्थिक वर्ष 2076-77 छुट्याइएको रकमको आधा पनि खर्च हुन सकेको छैन। कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि छुट्याइएको बजेटको ठूलो हिस्सा खर्च हुन नसक्नु चिन्ताको विषय भएको बताइएको छ। झापाबाट संवाददाता रोहित काफलेको यो रिपोर्ट।
बजेट कार्यान्वयनका सन्दर्भमा योजना छनौटमा लामो प्रक्रिया, संचालन समिति गठन गर्ने समयमा देखिने विवाद र खिचातानी, वास्तविक किसानको चासो भन्दा बढ़ी पहुँच वालाहरूको चलखेलले पनि सम्पूर्ण बजेट खर्च हुने वातावरण बन्न नसक्ने गरेको बताउनुहुन्छ परियोजना कार्यान्वयन इकाई भद्रपुरका आर्थिक प्रशासन प्रमुख लक्ष्मी प्रसाद गुरागाई।
स्थानीय स्तरमा उपभोक्ता समितिका मान्छेहरूले पनि समयमा काम नगरिदिने, मंगिरमै सम्झौता गरेका योजना असार मसन्तसम्म पनि काम गरेन, उपभोक्ताबाट पनि समस्या, सञ्चालन समितिकै सदस्यहरू हुन्छ उहाँहरू आफै पनि देशमा योजनाहरू आफूले छनौट गरेर लानु भएको छ, आफैले पनि काम गर्नु भएन।
झापामा 76-77 परियोजना इकाई अन्तर्गत धान सुपर जोन, मकै जोन, सुपारी जोन र रबर जोन गरी चारवटा कार्यक्रम सञ्चालनमा रहेका थिए। परियोजनाले समिति मार्फत कृषक सहकारी र कृषि फर्महरूलाई कृषि उपकरण खरिद, सौर्य ऊर्जा, उद्योग स्थापना लगायतमा 50% अनुदान दिँदै आएको छ। तर कृषि क्षेत्रकै विकास र आधुनिकीकरणका लागि आएको बजेटको ठूलो हिस्सा चाहिँ खर्च हुन नसक्नु दुःखपूर्ण भएको बताउनुहुन्छ। परियोजनाको कार्यालय रहेको स्थानीय तह भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठ।
परियोजनाको आधावधि बजेट प्रयोगमा आएन। किसानहरूलाई कृषिमा प्रोत्साहन गर्नुको लागि सरकारले ल्याएको नीति एकातिर छ र बजेट पनि पठाइएको छ, तर बजेटलाई कार्यान्वयन गर्न नसक्नु यो दुःखद कुरा हो।
परियोजनाको आधा भन्दा बढी बजेट खर्च हुन नसकेको थाहा पाएपछि किसानहरू पनि निराश देखिनुहुन्छ। सबै खाले प्रक्रिया सहज बनाएर वास्तविक किसानले अनुदान पाउने वातावरण बन्नुपर्ने भद्रपुरका अगुवा कृषक द्रोण अधिकारीको बुझाइ छ।
कृषिमा आएको बजेट फ्रिज गराउनु हुँदैन थियो, किनभने हामी किसानहरू चाहिँ समस्या भोगिरहेका छौँ, यसले चाहिँ अलिकति हाम्रो कृषकहरूको मन दुखेको छ।
झापा मुख्य रूपमा खाद्यान्न उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ। परियोजनाको कार्यान्वयन पक्ष सरल र सहज अनि तल्लो तहसम्मका किसानले लाभ लिँदै बजेटको पूर्ण उपयोग हुने हो भने कृषि क्षेत्रको विकासमा उल्लेखनीय प्रगति हासिल हुने देखिन्छ। रोहित काफले, रेडियो नेपाल भद्रपुर, झापा।
कोरोना भाइरसको बढ़दो संक्रमणका कारण चार महिनादेखि बन्द रहेको काठमाडौँ स्थित नयाँ बस पार्क प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ। सरकारले छोटो दूरीका सवारी साधन यही साउन 8 गतेदेखि नै सञ्चालन गरे पनि लामो दूरीका सवारी साधन भने भदौ 1 गतेदेखि सञ्चालन गर्ने निर्णय गरेसँगै नयाँ बस पार्कले कोरोना संक्रमण फैलन नदिन प्रविधिको प्रयोग गर्न लागेको हो। चालकको लापरवाही तथा बाटोको दुरावस्थाका कारण हुन सक्ने सवारी दुर्घटना र बसको लोकेसन थाहा पाउनका लागि हरेक बसमा जीपीएस सिस्टम जडान गर्न लागिएको छ। बस पार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टा छुट्टै बस पार्क स्थल निर्माण गरिएको छ। काठमाडौँको गौशाला, कोटेश्वर, कलंकी, गंगबुका मुख्य सड़कबाट लामो दूरीका सवारी साधन विभिन्न जिल्लामा जाने गरेका छन्। प्रदेश नम्बर 1 का मुख्यमन्त्री शेरधन राईले सरकारले प्रदेश नम्बर 1 लाई डिजिटल प्रदेश बनाउने अभियानमा लागिरहेको बताउनु भएको छ। प्रदेश सरकारले आजदेखि सञ्चालनमा ल्याएको ड्याशबोर्डको शुभारम्भ गर्नुहुँदै उहाँले प्रदेशलाई डिजिटलाइजेशन बनाउन ड्याशबोर्ड उपयोगी हुने बताउनुभयो। उहाँले प्रदेश सरकारले आफ्ना सम्पूर्ण कार्यहरू चुस्त, पारदर्शी एवं सुशासन कायम गर्ने गरी उल्लेखनीय रूपमा गरिरहेको उल्लेख गर्नुभयो। मुख्यमन्त्री राईले आगामी दिनमा बोर्ड मार्फत प्रदेशका 137 पालिकामा लिंक जोड़ी, स्थानीय तहमा भइरहेका योजनाको अनुगमन, सञ्चालन का विषयमा छलफल गरी गर्न सकिने गरी व्यवस्था मिलाउन लागेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब केही बेर विज्ञापन।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसंग। विश्वमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या 6,37,000 पुग्ने लागेको छ। विश्वभरमा गरी भाइरसबाट संक्रमित हुनेको संख्या 1,57,00,000 पुगेको अवस्थामा संक्रमण निको हुनेको संख्या पनि बढ़ेर 96,00,000 पुगेको छ। अमेरिकामा हिजो एकै दिन 1,150 जनाले ज्यान गुमाउँदा मृतकको संख्या 1,47,333 पुगेको छ भने ब्राजिलमा 84,207 र बेलायतमा 45,554 जनाले ज्यान गुमाएका छन्। पछिल्लो समय कोरोना भाइरसको संक्रमण दल उच्च रहेको भारतमा मृतकको संख्या 30,06,45 पुगेको छ भने मेक्सिकोमा 41,190 र फ्रान्समा 30,182 जनाले ज्यान गुमाएका छन्। पछिल्लो समय विभिन्न आरोप र प्रत्यारोपमा उत्रेका चीन र अमेरिकाले एक अर्को देशमा रहेका वाणिज्य दूतावास बन्द गर्ने सम्मका निर्णय गर्न थालेका छन्। अमेरिकाले टेक्सासको होस्टनमा रहेको चिनिया वाणिज्य दूतावास बन्द गर्न दिएको आदेशको केही दिनपछि चीनले पनि दक्षिण पश्चिमी सहर छिङदुको रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ। चीनको विदेश मन्त्रालयले अमेरिकाले गरेको बिना कारणको निर्णयको बदलामा आफूहरूले पनि छिङदुमा रहेको अमेरिकी दूतावास बन्द गर्न आदेश दिएको स्पष्ट गरेको छ। इरानको यात्रुवाहक विमानमा अमेरिकी लडाकु विमान झण्डै ठोकिएको विषयले चर्चा पाएको छ। सिरियाको आकाशमाथि उडिरहेको इरानको यात्रुवाहक विमानमा अमेरिकी लडाकु विमान ठोक्किन लाग्दा विमान चालकले विमानलाई कुशलतापूर्वक जोगाएको र सो घटनामा विमानभित्र रहेका केही यात्रु भने घाइते भएको बताइएको छ। इरानको तेहरानबाट लेबननको बेरुलतर्फको उडानमा रहेको महान वायु सेवाको एयरबसलाई विमान चालकले कुशलतापूर्वक बाटो परिवर्तन गराएर दुर्घटनाबाट जोगाएको इरानी पक्षको दावीलाई अस्वीकार गर्दै अमेरिकी रक्षा स्रोतले आफ्नो लडाकु विमान सुरक्षित स्थितिमा उडिरहेको दावी गरेको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलँदै गएको कारण देखाउँदै फ्लोरिडामा हुने पार्टीको अधिवेशन रद्द गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यो अधिवेशनको समय नभएको भन्दै अरू कुनै रूपमा अधिवेशन मन्तव्य दिने बताउनु भएको छ। अमेरिकामा 40 लाख भन्दा बढ़ी मानिस कोरोना भाइरसले संक्रमित भइसकेका छन्। उत्तरी क्यारोलिनामा रिपब्लिकन दलको अधिवेशनको केही भाग भने पूर्व निर्धारित समयमै हुने र त्यही अधिवेशनले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपति निर्वाचनमा दोस्रो पटक उम्मेद्वार तोक्ने उत्तरी क्यारोलिनामा अगस्त 24 गर्ने भनिएको सो अधिवेशनमा धेरै मान्छे नबोलाउन डेमोक्रेटिक दलका गवर्नरले भनेपछि ट्रम्पले फ्लोरिडामा सारेकोमा अहिले त्यहाँ रद्द गरी उत्तरी क्यारोलिनामै अधिवेशन गर्न लागि हो। समाचारको अन्त्यमा फेरि एकपटक प्रमुख समाचार। केही दिनदेखिको लगातारको वर्षापछि आएको बाढ़ी पहिरोका कारण मुलुकका कैयौं भागमा जनजीवन नराम्ररी प्रभावित। पहिरोले सड़क अवरूद्ध हुँदा राजधानी भित्र न समस्या। सप्तरीको राजबिरा इलाकामा कोरोना समुदाय स्तरमा फैलिएको आशंकाबीच स्थानीय प्रशासन संक्रमण बढ़न नदिने प्रयासमा जुट्यो र विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 6,37,000 पुग्यो। अहिले सुन्दिनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को हाम्रो समाचार अपरान्ह 4 बजे र साँझ 5 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।